नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल माघ महिनाको 4 गते बिहिबार, पौष शुक्ल अष्टमी, तदनुसार 18 जनवरी सन् 2024, नेपाल सम्बत 1144। पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। 15 दिनभित्र प्रहरी समायोजन गर्न निर्देशन शीर्षकमा गोर्खापत्रले मुख्य खबर प्रकाशन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टा छुट्टै 3 निकायलाई निर्देशन दिनुभएको छ। हिजो उहाँले प्रहरी समायोजन प्रक्रिया टुंगो लगाउन, सहकारी संस्थाका समस्या र भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय कानून नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेकाले यसमा गम्भीर हुन निर्देशन दिनुभयो। संघीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन, त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ। उहाँले भन्नुभयो, यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर संघीयता विरोधीले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐन अनुसार समायोजनको काम 15 दिनभित्र टुंग्याउनुहोस्। प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरी प्रदेश प्रहरी कार्य सञ्चालन समन्वय ऐन 2076 जारी भएको, लामो समय बित्दा समेत समायोजन अगाडि नबढ़ेको भन्दै 15 दिनभित्र समायोजनको प्रक्रिया टुंग्याउन निर्देशन दिनुभयो। यस्तै अर्को बैठकमा उहाँले सरकारी संस्था सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालय सहित सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले सहकारीलाई समाजवादको भ्रूण खड़ा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउनुहुँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारितालाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। उहाँले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृह कार्य गर्न सरकार मन्त्रालय र निकायलाई निर्देशन दिनुभयो। उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको पनि बताउनुभयो। 15 दिनभित्र प्रहरी समायोजन गर्न निर्देशन गोर्खापत्रको मुख्य समाचार हो यो। देश नलडेको युद्धमा नागरिकको मृत्यु कहिलेसम्म शीर्षकमा कान्तिपुरले मुख्य समाचार प्रकाशन गरेको छ। सरकारले औपचारिक रूपमा जानकारी नगराए पनि रूस युक्रेन युद्धमा मारिने नेपालीको संख्या 11 पुगिसकेको छ। थप अरू पनि मारिएको अनौपचारिक सूचना छ, तर पुष्टि हुने विवरण आइसकेका छैनन्। एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका मृतकका घटनाबाट सजिलै अनुमान गर्न सकिन्छ यो श्रृंखला यतिमै रोकिने देखिँदैन। रूसी सेनामा भर्ती भएर युक्रेन विरूद्धको लड़ाईमा मारिएका नेपाली मध्ये सबैजसो निम्न मध्यम वर्गीय परिवारका सदस्य छन्। धेरै जसोको विगत प्रहरी वा नेपाली सेनामा भर्ती भएको देखिन्छ। कतिपय बीचैमा जागिर छाडेर र कतिपय अवकाशपछि रूसी सेनामा भर्ती हुन पुगेका हुन्। मारिएका मध्ये धेरै जसो संगठित मानव तस्करका सदस्यलाई रकम बुझाएर भिजिट भिसामा दुबई हुँदै त्यहाँबाट रूस पुगेको देखिन्छ। केही भने कतार वा दुबईमा काम गर्दा गर्दै आकर्षक कमाईको प्रलोभनमा परेर रूस पुगेका छन्। मृत्यु भएका 11 मध्ये कुन्दन सिंह नागल बाहेक 10 को पृष्ठभूमि उनीहरूको बाध्यता र परिवारमा परेको शोकको विवरण संकलन गरिएको छ। अन्तिम पल्ट अनुहार हेर्ने धोकोलाई मनमै अठ्याएर कुशको शव बनाएर दाह संस्कार गर्नुपर्ने बाध्यतादेखि शव ल्याउन सकिन्छ कि भनेर परिवारजनले गरिरहेको हार गुहारको कथा सुन्दा मृत्युको यो भयावह श्रृंखला कति गहिरो छ भनेर थाहा हुन्छ। रूसी सेनामा भर्ती भएका लमजुङको दूधपोखरी गाउँपालिका 31 वर्षीय साजन गुरूङको पनि मृत्युको खबर सार्वजनिक भइसकेको छ। विस्तृत विवरण आइसकेको छैन। 8 वर्ष पहिले मलेसिया गएका साजन 9 महिनामै गाउँ फर्किएर माओवादी पार्टीमा जोड़िएका थिए। परिवारका सदस्यका अनुसार दूध पोखरी गाउँपालिका कमिटिका वाइसियल अध्यक्ष समेत रहेका उनी झण्डै 10 लाख खर्चेर रूस पुगी सेनामा भर्ती भएका थिए। युक्रेनी सेना विरूद्ध लड्दा लड्दै बन्धक भएका 4 नेपाली बारे पनि सामाजिक सञ्जालबाट भिडियो फुटेज बाहिर आइरहेका छन्, जसमा राजापुर गाउँपालिका 1 बर्दियाका विवेक खत्री, मण्डन देउपुर 6 काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ नगरपालिका 2 मोरङका विकास राई र रुन्टीगढ़ी गाउँपालिका 8 रोल्पाका प्रतीक पुन रहेका छन्। देश नलडेको युद्धमा नागरिकको मृत्यु कहिलेसम्म? कान्तिपुरको मुख्य समाचार हो यो। प्रदेशमा समायोजन हुँदै 54,000 प्रहरी, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। संविधान जारी भएको 8 वर्षपछि बल्ल सरकारले प्रहरी समायोजनको कामलाई अघि बढ़ाएको छ। गृह मन्त्रालयले 1 महिनाभित्रै प्रहरी समायोजनको काम शुरू हुने गरी तयारी थालेको हो। हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा प्रहरी समायोजन सम्बन्धी छलफल भएको छ। छलफलमा प्रधानमन्त्रीले समायोजनको तयारी 15 दिनभित्र सक्न निर्देशन दिनुभएको छ। संघीय प्रहरी ऐन नआउँदा समायोजनको काम रोकिँदै आएकोमा गृह मन्त्रालयले प्रहरीसँग छलफल गरेको हो। डीएसपी सम्मका प्रहरी समायोजन हुने, केन्द्रमा फर्किने प्रावधान नहुँदा सिनियर अधिकृतहरू अनिच्छुक उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। प्रहरी समायोजन ऐन 2076 अनुसार प्रहरी नायब उपरीक्षक डीएसपी र त्यसभन्दा तल्लो तहका प्रहरीलाई प्रदेशमा समायोजन गरिनेछ, तर प्रदेशमा समायोजन भएका प्रहरी केन्द्रमा फर्किन पाउने वा नपाउने कानूनी प्रष्टता छैन। वृत्ति विकासको अन्यलताका कारण इन्स्पेक्टर र डीएसपी तहका प्रहरी समायोजनमा जान अनिच्छुक छन्। प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर भन्दा तल्लो तहका प्रहरीलाई मात्र प्रदेशमा समायोजनको प्रस्ताव गरेको थियो, तर प्रदेश सरकारले नमानेपछि डीएसपीसम्म समायोजन गर्न लागि हो। प्रदेशमा समायोजन भएका अधिकृतहरू बढ़ीमा एसएसपीसम्म मात्र पुग्ने अहिलेको कानूनी प्रावधान छ। प्रहरी निरीक्षकमा भर्ना भएर प्रदेशमा एसएसपीसम्म मात्र पुग्ने भएपछि समायोजनप्रति सिनियर अधिकृत सकारात्मक छैनन्। प्रदेशमा जानेलाई 5 ग्रेड थपको प्रस्ताव अर्को उपशीर्षक छ। प्रदेशमा समायोजनमा जाने प्रहरीलाई 5 ग्रेड थपको प्रोत्साहन दिन प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको छ। प्रहरी समायोजन ऐनमा 2 ग्रेड थप गर्ने प्रावधान छ। 2 ग्रेड थपले सिनियर अफिसर प्रदेशमा जाने सम्भावना न्यून हुन्छ, एक उच्च प्रहरी अधिकारीले भन्नुभयो। त्यसकारण कम्तीमा 5 ग्रेड थप गर्नुपर्छ भनेर गृहमा कुरा राखेका छौं। समायोजनको प्रमुख चुनौती दोहोरो चेन अफ कमाण्ड अर्को उपशीर्षक दिँदै नयाँ पत्रिका पुनः लेख्छ। प्रहरी समायोजनको प्रमुख चुनौती दोहोरो चेन अफ कमाण्ड भएको प्रहरी नेतृत्वको निष्कर्ष रहेको छ। प्रदेशका प्रहरी प्रमुख संघीय प्रहरीका अधिकारी हुन्छन् भने उनीहरू प्रदेश सरकार मार्फत परिचालन हुनेछन्। त्यस्तै जिल्लाका प्रहरी प्रमुख सीडीओको आदेशमा चल्नुपर्ने हुन्छ। प्रमुख जिल्ला अधिकारी संघ मार्फत हुनेछन्। एकै विषयमा प्रदेश सरकार र प्रमुख जिल्लाधिकारीबाट फरक फरक आदेश भएको खण्डमा के गर्ने भन्ने जटिलता छ। अर्कोतर्फ गम्भीर प्रकृतिका मुद्दा संघीय प्रहरीले हेर्ने उल्लेख छ, तर प्रदेश र संघीय प्रहरी बीच समन्वय नभएमा समस्या हुन सक्छ। कुनै अपराध संगठित प्रकृतिको देखियो तर प्रदेश सरकारले संगठित अपराधमा लैजान चाहेन भने के गर्ने, यस्ता विषय टुंग्याउनु जरूरी छ। एक प्रहरी अधिकारीले भन्नुभयो, संगठित अपराधका कसूर संघीय प्रहरीले हेर्ने उल्लेख छ। प्रदेशमा समायोजन हुँदै 54,000 प्रहरी, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। चार बुदामा अड्कियो सत्य निरूपण शीर्षकमा अन्नपूर्णले प्रमुख समाचार प्रकाशन गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकलाई मसिनो गरी छलफल गर्न र सहमति जुटाउन गत जेठमा संसदीय उपसमिति बन्यो। कानून तथा मानव अधिकार समितिले 11 सदस्यीय उपसमितिलाई विधेयक टुंग्याउन जिम्मेवारी तोक्यो। सरकारवाला विज्ञ राजनैतिक दलसँग उपसमितिले छलफल गर्यो तर चारवटा मुद्दामा सहमति जुटाउनै सकिएन। छलफलबाट टुंग्याउनु पर्ने विषयहरूलाई यहाँ उल्लेख गरिएको छ। सशस्त्र द्वन्द्वको क्रममा जोड़िएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषय, त्यसै गरी मानवाधिकारको गम्भीर उल्लंघनमा समावेश भएको स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या, दोहोरो भिडन्त बाहेक गरिएको हत्या मध्ये कुनलाई समावेश गर्ने भन्ने विषय, त्यसै गरी मानवाधिकारको उल्लंघनको घटनामा मेलमिलापका लागि पीड़ितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय। चारबुदामा अड्कियो सत्य निरूपण अन्नपूर्णको मुख्य समाचार हो यो। यो वर्ष 7 लाख युवा विदेश जाँदै शीर्षकमा कारोबारले मुख्य खबर प्रकाशन गरेको छ। गत वर्ष जस्तै चालू आर्थिक वर्षमा पनि रोजगारी खोज्दै विदेश जाने युवाको संख्या 7 लाख माथि पुग्ने देखिएको छ। आर्थिक वर्षको 6 महिनामै वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै 3.5 लाख पुगेको छ। यो वर्षका लागि चाडपर्वका महिना सकिएका छन्, त्यसैले आगामी 6 महिनामा विदेश पुग्नेको संख्या अर्को 3.5 लाख थपिने लगभग निश्चित छ। गत वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या 7 लाख धेरै थियो। वैदेशिक रोजगार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुससम्ममा 3,46,000 युवाले विदेश जान श्रम स्वीकृति लिएका छन्। विभागका निर्देशक लोकनाथ भूषालले चालू आर्थिक वर्ष मध्ये पनि पछिल्लो 3 महिना यता वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ़ेको बताउनुभयो। ठूला चाडपर्वपछि विदामा आएर श्रम स्वीकृति लिनेको संख्या बढ़ी देखिएको छ। निर्देशक भूषालले भन्नुभयो, श्रम स्वीकृतिको संख्या बढ़े पनि अनलाइन सेवा विस्तार गरेका कारण ताहाचल कार्यालयमा भने खासै भीड़भाड़ छैन। विभागले हाल अनलाइन प्रणाली फेमिस अपग्रेड गरिरहेका कारण भविष्यमा श्रम स्वीकृति लिन अझ सहज हुने जनाएको छ। यो वर्ष 7 लाख युवा विदेश जाँदै कारोबारको मुख्य खबर हो यो। नागरिकले सड़क दुर्घटना अर्थात सरकारले थापेको धराप शीर्षक दिँदै मुख्य खबर प्रकाशन गरेको छ। संयुक्त राष्ट्रसंघद्वारा सन् 2015 निर्धारण गरिएको दिगो विकास लक्ष्य एसडीजीमा विश्वभर सन् 2020 सड़क दुर्घटनामा हुने मृत्यु र चोटपटकमा 50% कमी ल्याउने तथा सन् 2030 सुरक्षित सर्वसुलभ र दिगो यातायात प्रणाली स्थापना गर्ने उल्लेख छ। राष्ट्रसंघको यो वैश्विक लक्ष्य प्राप्तिमा नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको छ। नेपालले प्रतिबद्धता जनाउँदा आर्थिक वर्ष 2071-72 14,837 सड़क दुर्घटना भएका थिए। सड़क सुरक्षा कानून अलपत्र उपशीर्षकमा नागरिक लेख्छ, सड़क दुर्घटना कमी ल्याउने मात्र नभएर दुर्घटनापछि कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयले तय गरेको राष्ट्रिय सुरक्षा सम्बन्धी एक्सन प्लान कार्ययोजना तथा सड़क सुरक्षा ऐनको मस्यौदा 5 वर्षदेखि अलपत्र छन्। अर्थ मन्त्रालयले सड़क सुरक्षा सम्बन्धी कार्ययोजना र ऐनमा सहमति दिन गम्भीरतापूर्वक चासो नदिएकाले त्यस्तो अवस्था आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीले दावी गरे। सड़क दुर्घटना अर्थात सरकारले थापेको धराप शीर्षकमा नागरिकको मुख्य खबर रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। बजेट बहस अबदेखि हिउँदे अधिवेशनमा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। बजेटका प्राथमिकता तथा सिद्धान्त उपर हिउँदे अधिवेशनमा छलफल हुँदा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा त्यसको सम्बोधन हुने र बजेटमा सुझाव कार्यान्वयनका लागि सहज हुने सांसदहरूको भनाइ छ। बजेटका सिद्धान्त तथा प्राथमिकता उपरको छलफल अबदेखि संसदको हिउँदे अधिवेशनमा हुने भएको छ। यसअघि बजेट अधिवेशनमा हुने बजेट पूर्वको छलफललाई सरकारले कानून नै संशोधन गरेर हिउँदे अधिवेशनमा गर्ने व्यवस्था गरेको हो। बजेट बहस अबदेखि हिउँदे अधिवेशनमा गोर्खापत्रको अग्रपृष्ठमा खबर रहेको छ। प्री बजेट छलफलका सुझाव समेट्ने गरी अध्यादेश ल्याइदै शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा समाचार प्रकाशन गरेको छ। संसदमा हुने प्री बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको छ। यसका लागि सरकारले अध्यादेश मार्फत बजेटको समय तालिका परिमार्जन गर्न लागेको हो। संसदमा लामो छलफल हुने तर त्यसका सुझाव बजेटमा समावेश नहुने अहिलेको परम्परा हटाउन सरकारले अध्यादेश ल्याउन लागेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 संशोधन गर्न बनेको अध्यादेश 2080 जारी गर्न नेपाल संविधानको धारा 124 को उपधारा 1 बमोजिम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। प्री बजेट छलफलका सुझाव समेट्ने गरी अध्यादेश ल्याइदै कान्तिपुरको अर्थ पृष्ठमा खबर रहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलको कम्बो प्याकेज शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। ऋण लिएर बनाएका पोखरा र गौतम बुद्ध भैरवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ। विस्तृत अध्ययन र तयारी बिनै क्यानले काठमाडौँ पोखरा र भैरवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निजी क्षेत्रलाई दिने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय विमानस्थलको कम्बो प्याकेज नागरिकको अग्रपृष्ठमा समाचार रहेको छ। श्वेत पत्र नबुझाउने सहकारीलाई कार्यवाही शीर्षकमा कारोबारको अग्रपृष्ठमा समाचार रहेको छ। श्वेत पत्र नबुझाउने सहकारी संस्थाहरूलाई सहकारी विभागले कार्यवाही गर्ने भएको छ। विभागले आफ्नो क्षेत्राधिकारभित्र पर्ने 125 सहकारी संस्थालाई श्वेत पत्र बुझाउन माघ 12 सम्मको समय दिएको छ। अहिलेसम्म 28 सहकारीले मात्र श्वेत पत्र बुझाएका छन्। श्वेत पत्र बुझाउन अटेर गर्ने सहकारीलाई कार्यवाही गर्ने चेतावनी विभागले दिएको छ। श्वेत पत्र नबुझाउने सहकारीलाई कार्यवाही कारोबारको अग्रपृष्ठको समाचार हो यो। उपत्यकाका 57 विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन र पुल भूकम्पको उच्च जोखिममा शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार प्रकाशन गरेको छ। काठमाडौँ उपत्यकामा विद्यालय, स्वास्थ्य संस्था र सरकारी गरी 53 भवनसँगै 4 मोटरेबल पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको पाइएको छ। ती भौतिक संरचना तत्काल पुननिर्माण गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारलाई सिफारिश गरेको छ। जापानी सहयोग नियोग संघको सहकार्यमा प्राधिकरणले काठमाडौँ उपत्यकामा विपद जोखिम सुशासन सबलीकरण परियोजना अन्तर्गत गरेको अध्ययन अनुसार काठमाडौँ ललितपुर र भक्तपुरका 31 विद्यालय, क्याम्पसका 32 भवन, 13 स्वास्थ्य संस्था, 8 सरकारी भवन र 4 पुल पुननिर्माण गर्नुपर्ने देखिएको हो। उपत्यकाका 57 विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन र पुल भूकम्पको उच्च जोखिममा नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। मधेस स्वाभिमान दिवसमा छुट्टा छुट्टै कार्यक्रम शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ। प्रदेश नामाकरण र राजधानी घोषणा भएको सम्झनामा मधेस प्रदेश सरकारले हिजो मधेस स्वाभिमान दिवस मनाएको छ, तर सत्ता पक्ष बीच नै आरोप प्रत्यारोप चल्यो। छुट्टा छुट्टै कार्यक्रम मात्रै भएनन्। सत्तासीन दलकै कार्यकर्ताले मुख्यमन्त्री सरोज यादवको कार्यक्रममा अवरोध गर्न खोजे। मधेस स्वाभिमान दिवसमा छुट्टा छुट्टै कार्यक्रम, अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। बीपी प्रतिष्ठानमा फेरि भद्रगोल शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा समाचार रहेको छ। कृषि विकासको माग गर्दै आएका बीपी वृत्ति विकासको माग गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी फेरि आन्दोलित भएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ। चार दिन यता उपकुलपतिको कार्यकक्ष अगाडि धरना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीको आन्दोलन थप पेचिलो हुँदै जाँदा दैनिक हजारौं बिरामी सेवाबाट वञ्चित भइरहेका छन्। बीपी प्रतिष्ठानमा फेरि भद्रगोल, कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। एआईका कारण 40% रोजगारी संकटमा शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ। बजारमा बिक्ने र टिक्ने शिक्षा आवश्यक शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अबको समय सूचना प्रविधिको भएकाले विद्यार्थीलाई सोही अनुसारको अध्ययन र अभ्यासको आवश्यकता रहेको बताउनु भएको छ। बजारमा बिक्ने र टिक्ने शिक्षा आवश्यक शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। अब कार्यक्रममा सम्पादकीय असंलग्नताको उपादेयता शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशन गरेको छ। युद्धले कसैको हित गर्दैन भन्ने यथार्थ बोध हुँदाहुँदै पनि विश्वमा अनेक युद्ध भएका छन्। दुईपटक त महायुद्ध नै भएर सन् 1945 संयुक्त राष्ट्रसंघको स्थापना भइसक्दा पनि शक्ति राष्ट्रबीच शीत युद्ध थामिएन, जसले गर्दा कुनै पनि बेला पुनः विध्वंसकारी विश्वयुद्ध हुन सक्ने आशंका कायमै भएकोले खास गरी दुई ध्रुवमा विभाजित देशभन्दा पृथक रहन चाहने केही शान्तिकामी नेताहरूको अग्रसरतामा सन् 1961 असंलग्न आन्दोलनको शुरूआत भयो। यति बेला यही आन्दोलन संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा धेरै सदस्य राष्ट्र भएको संगठनका रूपमा खड़ा हुनुले यसको महत्व र सान्दर्भिकता विश्व सामु पुष्टि हुँदै गयो। आन्दोलनको 19 शिखर सम्मेलन यही माघ 5 र 6 गते युगाण्डा कम्पालामा हुँदैछ। यस सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको छ। उहाँले सम्मेलनमा विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ़ बनाउन आवश्यक पहल सम्बन्धी सत्रलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। असंलग्नताको उपादेयता शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशन गरेको छ। कर्णालीका महिलाको कहर शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। निगमको सागसँगै मुलुककै प्रतिष्ठा दाउमा शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशन गरेको छ भने भारत निकासी दिगो बनाऊ शीर्षकमा कारोबारको सम्पादकीय रहेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।